रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। बझाङ र जाजरकोटमा पहिरोमा परेर 7 जनाको मृत्यु। भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता। नेपालले भारतका बिहार र हरियाणा राज्यलाई थप 251 मेगावाट विद्युत निर्यात गर्ने। इटालीमा आधीका कारण डुंगा डुब्दा 6 जना बेपत्ता। र 20 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा भारतको विजय शुरूआत। अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका 10 स्थित टुमेडा डाँडामा पहिरो जाँदा 4 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्गल 10 टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले जानकारी दिनुभयो। गैराति गएको पहिरोमा घर पुरिदा 4 जनाको मृत्यु हुनका साथै 6 जनाको जीवितै उद्धार गरिएको उहाँले जानकारी दिनुभयो। वीरबहादुर धामी, उज्जवल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको हो। यस्तै सुदूरपश्चिम प्रदेश सरकारले बझाङको बुङ्गल नगरपालिका 10 टुमेडा गाउँमा पहिरोमा परि मृत्यु भएका हरूका परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँ दिने घोषणा गरेको छ। मुख्यमन्त्री कमल बहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरूप 1,00,000 रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो। जाजरकोटको नलगाड नगरपालिका 2 माझगाउँमा आज बिहान पहिरोमा परि एकै घरका 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नलगाड 2 का 42 वर्षीय लाल बहादुर परियार, 34 वर्षीय मनिषा परियार र उनीहरूका 2 वर्षीय छोरा शिवम परियार रहेका छन्। उनीहरू भूकम्प पीड़ितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्मर रावतले जानकारी दिनुभयो। भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र भारतीय विदेश मन्त्री एस जयशंकर बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। उहाँहरूबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदान प्रदान र सहकार्यबारे छलफल भएको मन्त्री डाक्टर राणाको सचिवालयले जनाएको छ। मन्त्री डाक्टर राणालाई भारतीय विदेश मन्त्री एस जयशंकरले स्वागत गर्नुभएको थियो। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री डाक्टर राणा भारतको औपचारिक भ्रमणका लागि हिजो नयाँ दिल्ली पुग्नु भएको हो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिम्हाले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उहाँले नेपाली कंग्रेस र नेकपा एमाले जनताको अधिकारका लागि लडेको दल भएको जिकिर गर्नुभयो। राजनैतिक स्थायित्व दिन कंग्रेस एमाले मिलेर सरकार बनाएको उपप्रधानमन्त्री सिम्हाले बताउनुभयो। गृहमन्त्री रमेश लेखकले विगत 18 वर्षदेखि थातिरहेको शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। चौपातो नेपालद्वारा आज काठमाडौँमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा वृहत सांगीतिक काव्य गोष्ठीलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो। मुलुकका 2 प्रमुख राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार देशमा दिगो शान्ति र सुशासन कायम गरी जनतामा देखिएको निराशा चिर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो। शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणको काम द्रुत गतिमा अगाडि बढ़ाउन, सुशासन स्थापित गर्न, शान्ति कायम गर्न र रोजगारी सृजना गर्न अहिलेको सरकार बनेको गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो। त्यस अवसरमा सुदूरपश्चिमको भाषा साहित्यमा अमूल्य योगदान दिएका आरडी प्रभास चटौत, नारी सशक्तिकरण र साहित्य लेखनमा योगदान दिएकी विजया श्रेष्ठ केसी, नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्ट, नेपाली शास्त्रीय गीत संगीतको क्षेत्रका तिलक सिंह पेला, प्रशासन क्षेत्रमा योगदान पुर्याएका डाक्टर हरिदत्त पाण्डे र साहित्यमा योगदान दिएका हेमबाबु लेखकलाई सम्मान गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ। मंकीपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रुत गतिमा फैलिरहेकाले नेपाल पनि जोखिममा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। उहाँले मंकीपक्सको पूर्व तयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताउनुभयो। मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवारोगको निगरानी गर्न संघ प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले 7 प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ। केही दिन यता अफ्रिकी मुलुक कंगोमा मंकीपक्स भाइरसका घातक प्रजाति क्लेड 1V फैलिरहेको र मन्त्रालयका अनुसार जनवरी यता मात्र उक्त भाइरसका कारण 548 जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले पनि मंकीपक्स संक्रमण बढ़िरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। मंकीपक्स संक्रमित भएको व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा मानिसको घाउ खटिरा बिमिराको सम्पर्कबाट शरीरमा निस्किएको तरल पदार्थ थुक रियालको सम्पर्कबाट संक्रमित बाँदर मुसा लोखर्के लगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने गर्दछ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दै छौ?
हाम्रो बिहेको शपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दै छौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानजीलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। बाँकेका केही स्थानमा झाडापखाला र हैजाजन्य रोगको प्रकोप देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। नेपालगंज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाका केही स्थानमा झाडापखाला तथा हैजाजन्य रोगको प्रकोप देखिएको कार्यालयले जनाएको छ। केही ठाउँमा झाडापखाला र हैजाजन्य लक्षण देखिएकाले नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो। स्वास्थ्य कार्यालय बाँकेले पानी शुद्धिकरण गरेर मात्र पिउन र बासी सडै गलेको झिंगा बन्केको खुला रूपमा राखिएको खाना नखान आग्रह गरेको छ। सिन्धुपाल्चोकको पाँच पोखरीमा सुक्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रूपमा थुनिएको छ। थाङपाल सात स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुक्खा पहिरो जाँदा इन्द्रावती नदी करिब 30% थुनिएको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जित बहादुर भण्डारीले जानकारी दिनुभयो। गएराती पहिरो जाँदा ढुङ्गा माटो सहितको गेग्रान नदीमा खस्दा आंशिक रूपमा नदी थुनिएको सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विज्ञप्ति जारी गरेर खोलामा 81 बाढ़ी आउन सक्ने जोखिम भएको भन्दै पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर 7 र 8 तथा मेलम्ची नगरपालिका वडा नम्बर 7, 9, 11, 12, 13 र इन्द्रावती गाउँपालिका वडा नम्बर 10 र 11, 12 लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँले जिल्लाभरि 15,994 निजी धारा जडान गरिएको जनाएको छ। निजी धारा जडानपछि पानी वितरण हुँदा 2,98,016 उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका डिभिजन कार्यालयकी इन्जिनियर विनु लोहनीले जानकारी दिनुभयो। तनहुँमा हालसम्म 92% नागरिकमा शुद्ध खानेपानीको पहुँच पुर्याइएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ। इटालीमा डुंगा डुब्दा एकजनाको मृत्यु भएको छ भने अन्य 6 जना बेपत्ता भएका छन्। सिसिलीको तटीय क्षेत्रमा आएको आँधीका कारण पर्यटकका लागि प्रयोग गरिने डुंगा डुबेको थियो। उद्धारकर्मीले बेपत्ता भएका अन्य 6 जनाको खोजी गरिरहेको बताएका छन्। सामुद्रिक तटीय क्षेत्रमा सुरक्षार्थ तैनाथ गरिएका कोस्ट गार्डका अनुसार हेलिकप्टरको सहयोगमा उद्धारकर्मीले 1 जनाको शव निकालेको र अन्य 6 जना बेपत्ता भएको र खोजी भइरहेको बताएका छन्। डुंगामा 22 जना सवार रहेका अधिकारीहरूको भनाइ छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रभावित भएको कर्जा 5.8% वृद्धि भएको छ। त्यस अवधिमा बैंक तथा वित्तीय क्षेत्रबाट 2,76,94 करोड़ रूपियाँ कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष त्यस्तो कर्जा 1,75,94 करोड़ प्रवाह भएको थियो। 2081 असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जा मध्ये 66.5% कर्जा घर जग्गाको धितोमा र 13.2% कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको देखिएको छ। आर्थिक वर्ष 2080-81 बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रतर्फ प्रवाह गरेको कर्जा 0.9% मात्र रहेको छ। यस अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा 8.8%, संचार तथा सार्वजनिक सेवातर्फको कर्जा 16.7% र सेवा उद्योग क्षेत्रतर्फको कर्जा 6.2% बढ़ेको छ। सहुलियत कर्जा अन्तर्गत प्रवाहित रकम मध्ये 1,26,82 करोड़ कर्जा बकेउता रहेको छ। यस अवधिमा महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत 38.29 करोड रुपियाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। नेपालले द्विपक्षीय सम्झौता अनुसार भारतको बिहार र हरियाणा राज्यलाई थप 251 मेगावाट विद्युत निर्यात गर्ने भएको छ। भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाणा राज्यलाई थप 125.89 मेगावाट र बिहार राज्यलाई 125 मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति प्रदान गरेको छ। 10 जलविद्युत आयोजनाबाट उत्पादित 125 मेगावाट विद्युत बिहारलाई र 2 जलविद्युत आयोजनाबाट उत्पादित थप 125.89 मेगावाट विद्युत हरियाणा राज्यको वितरण कम्पनीलाई बिक्री गरिनेछ। यो निर्यात स्वीकृति सँगै प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौता बमोजिम भारतीय बजारमा नेपालका 28 आयोजनाहरूबाट उत्पादित 941 मेगावाट विद्युत बिक्री हुनेछ। 2081 असार मसान्तसम्म नेपाल सरकारले तिर्न बाँकी कुल ऋण रकम 24.33 करोड बराबर पुगेको छ, जसमध्ये बाह्य ऋण 12.52 अर्ब र आन्तरिक ऋण 11.80 अर्ब रहेको छ। नेपाल राष्ट्र ब्याङ्कले आइतबार प्रकाशित प्रतिवेदनमा आर्थिक वर्ष 2081 नेपाल सरकारले 11.80 अर्ब आन्तरिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारले 18.62 अर्ब रुपियाँ सामा भुक्तानी गरेको छ। सरकारले धितोपत्र सम्बन्धी ऐन 2063 संशोधन गर्न बनेको विधेयक 2081 संघीय संसदमा दर्ता गरेको छ। पुँजी बजारमा आएको परिवर्तन सँगै नियामक निकाय एवं नियमन कार्यलाई थप प्रभावकारी बनाई विद्यमान कानूनी व्यवस्था समयानुकूल संशोधन र परिमार्जन गर्न आवश्यक भएको भन्दै सरकारले विधेयक संसदमा दर्ता गराएको हो। धितोपत्र कारोबारको प्रणालीगत वा अन्य संरचनागत जोखिमबाट लगानीकर्ताहरूलाई हुन सक्ने क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष तोक्न सक्ने सम्बन्धी व्यवस्था विधेयकमा गरिएको छ। विद्यमान व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि र एकजना विज्ञ सदस्यको रूपमा रहने व्यवस्था हटाइएको छ। लमजुङ जिल्लामा गत आर्थिक वर्ष 37,859 मेट्रिक टन आलु उत्पादन भएको छ। जिल्लामा 2,285 हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिणाममा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ। अघिल्लो वर्षको तुलनामा आलु खेतीको क्षेत्रफल घटे पनि आलु उत्पादन वृद्धि भएको केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत विजय राज पौडेलले जानकारी दिनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टीम र अफिसियल टोलीलाई सोमबार बिहान भेट्नु भएको छ। बालोटारमा ब्रेकफास्ट सहित भेटघाटमा प्रधानमन्त्रीले करिब 2 घण्टा बिताएको प्रधानमन्त्री निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली खेल प्रशिक्षक एवं खेलाड़ी बीच नेपाली भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो। प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाड़ीलाई नेपाल सरकारले झनै 3 लाख दिने निर्णय गरिसकेको जानकारी गराउँदै अन्तर्राष्ट्रिय स्तरको कभर हल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाड़ीसँग भएको भेटमा नेपाली टीमको प्रशंसा गरेको स्मरण गराउँदै विश्व स्तरका खेलाड़ीबाट भएको प्रशंसाले नेपाली टीमको सम्भावना लुकेको बताउनुभयो। 2 साता अघि सम्पन्न काबा वुमेन्स नेसन भलिबल प्रतियोगितामा नेपाली टीम उपविजेता बनेको थियो। साबिक विजेता भारतले दक्षिण एसियाली फुटबल महासंघ साफ U20 च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। सादोबाटो स्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा भारतले भूटान विरूद्ध 1-0 गोलको संघर्षपूर्ण जित निकाल्यो। खेलको 37 मिनटमा मोनिरुल मोलले गरेको एकमात्र गोल भारतलाई जित दिलाउन पर्याप्त बन्यो। उनले कर्नरबाट आएको बललाई हेड मार्फत पोस्टको दिशा दिलाएका थिए। दोस्रो हाफमा भारत 9 र भूटान 10 खेलाड़ीमा समेटिए। फ्रीकिक लिने क्रममा हात हाला हुँदा रेफ्रीले भारतका प्रेमवीर भानन लेप्का गुई र किरमन सिंह टाओमिर तथा भूटानका किल्लेन ग्याल्सेनलाई रातो कार्ड देखाएका थिए।
अब मौसम। आगामी 24 घण्टामा सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै सबै प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बझाङ र जाजरकोटमा पहिरोमा परेर 7 जनाको मृत्यु। भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता। नेपालले भारतका बिहार र हरियाणा राज्यलाई थप 251 मेगावाट विद्युत निर्यात गर्ने। इटालीमा आधीका कारण डुंगा डुब्दा 6 जना बेपत्ता। र 20 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा भारतको विजयी शुरूआत। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।